قال الله تبارك تعالى في القرآن المجيد بعد أعوذ بالله من الشيطان الرجيم من كان يريد حرث الآخرة نزد له في حرثه. اور جو کوئی آخرت کی کھیتی کا ارادہ کرتا ہے تو ہم اس کی کھیتی میں اضافہ کر دیتے ہیں. ومن كان يريد حرث الدنيا اور جو کوئی دنیا کی کھیتی کا ارادہ کرتا ہے یعنی دنیا کی کھیتی چاہتا ہے دنیا کو پانا چاہتا ہے نوتی ہی منہا ہم اس کو بھی اس میں سے دے دیتے ہیں لیکن ایک نقصان ہے. وَمَا لَهُ فِي الْآخِرَةِ مِن نصیب اس کے لیے آخرت میں کوئی حصہ نہیں. یہ ہے ہماری تھیم آیت اور ہمارا آج کا موضوع کیا ہے کہ جہنم کے بیجوں سے جنت کے درخت نہیں اگتے. کچھ لوگ زندگی بھر اس غلط فہمی میں رہتے ہیں کہ بیج تو ہاتھ میں ہے ان کے جہنم کے اور ارادہ یا خواہش کیا ہے کہ جنت مل جائے گی. اس بات کو اللہ نے کہاں بیان کیا ہے؟ کیونکہ میں نے اتنی بڑی بات کہہ دی تو اس کا حوالہ نوٹ کیجئے, سورۃ حشر کی آیت نمبر 20. لا یستوی اصحاب النار و اصحاب الجنہ جنت والے اور جہنم والے برابر نہیں ہوتے کیونکہ اصحاب الجنت ہم الفائزون جنت والے تو کامیاب ہونے والے ہیں. کیا چیز ہے جو جنت کی طرف جانا آسان کرتی ہے؟ اللہ کی کتاب. کون سی ہے وہ؟ القرآن. یہ قرآن ہے کیسا؟ لو انزلنا هذا القرآن على جبل لرأيته خاشيا متصديا من خشية الله. اگر ہم اس قرآن کو کسی پہاڑ پر نازل کرتے تو تم اس کو دیکھتے کہ اللہ کے خوف سے دبا اور پھٹا جا رہا ہے. ہم بھی اپنے دلوں کو چیک کریں اس وقت, کیونکہ جب دل میں خشیت آتی ہے نا تو اس کا اثر اعضاء پہ بھی آتا ہے, نگاہوں پہ بھی آتا ہے. ہم سب سیل فون بند کر کے اس وقت بالکل ارد گرد سے بے نیاز, جو بچے ہیں ان کو پیچھے اسائنڈ جگہ پہ دے دیتے ہیں, کیونکہ اس وقت حقیقت میں ہم اپنی جنت کا سودا کرنے لیں. کوئی بہت بڑی ڈیل ہو رہی ہو, کسی جگہ آپ کو ہوٹل کے 5-star میٹنگ روم میں بلایا جا رہا ہو تو کوئی بچوں کو نہیں لے کے جاتا. آپ کسی بھی دنیا کے بڑے سے بڑے فورم میں چلے جائیں اور آپ کریں کیا کروں میں بچوں والی ماں ہوں, وہ کہے گا ہم نے آپ کے لیے ارینج کیا ہوا ہے. تو اللہ کی قسم کھا کے کہوں گی کہ اس وقت ہم سب کی یہ میٹنگ دنیا میں آج تک کی گئی میٹنگز اور ہوئی بھی میٹنگ سے بڑی میٹنگ ہے, کیونکہ آج ہم وہ راستے ڈھونڈیں گے جو جنت پہ لے کے جائیں گے. اور آپ کو ہوتا ہے کہ ذرا سی ڈسٹریکشن ہوتی ہے نا, صرف ایک سیکنڈ کی ڈسٹریکشن, تو وہ ہمارا راستہ بدل دیتی ہے. اس لیے ہم سب اپنے سیل فونز کو بالکل سائلنٹ پہ کر دیتے ہیں کہ کوئی چیز ہمیں ڈسٹریکٹ نہ کرے, کوئی آئے کوئی جائے ہم اس سے بے نیاز ہیں. تھوڑا سا آپ ساتھیوں سے چاہوں گی کہ آپ دو دو سٹیپ آگے ہو جائیں, کیونکہ لوگ سٹل آ رہے ہیں تو پھر آپ سے آگے نہ ہو, یعنی آپ فرسٹ رو بنا لیں اور فرسٹ رو والے کو پیچھے والے دیکھیں گے. جی بس اتنا رہیں کہ آئی کانٹیکٹ رہے, جی بس یہ کافی ہے, پیچھے جگہ بنائیں گے. اور اس دوران ہم تلاوت سنتے ہیں اپنی آج کی آیتوں کی. عتیق تلاوت پلے کریں پلیز. اور اس میں ان شاء اللہ تعالیٰ ہم اللہ تعالیٰ سے ہی رہنمائی لیں گے کہ اس نے ہمارے لیے کیا فیصلے کیے ہیں. کہا کہ لو انزلنا هذا القرآن على جبل لرأيته خاشيا متصديا من خشية الله, اگر ہم اس قرآن کو کسی پہاڑ پر نازل کرتے تو تم اس کو دیکھتے کہ اللہ کے خوف سے دبا اور پھٹا جا رہا ہے. وَتِلْكَ الْأَمْثَالُ نَضْرِبُهَا لِلنَّاسِ لَعَلَّهُمْ يَتَفَكَّرُونَ, اور یہ باتیں ہم لوگوں کے لیے بیان کرتے ہیں تاکہ وہ فکر کریں, غور کریں. کیا پتہ چلا کہ اللہ کا قرآن غور و فکر کے لیے ہے. آئیے تلاوت سنتے ہیں ان آیات کی اور ان کے ایک ایک معنی اور ایک ایک لفظ پہ غور کرتے ہوئے دیکھیں گے کہ اللہ تعالیٰ اس میں ہم سے کیا کہتے ہیں.
أصحاب الجنة هم الفائزون. لو أنزلنا هذا القرآن على جبل لرأيته خاشعا متصدعا من خشية الله. وتلك الأمثال نضربها للناس لعلهم يتفكرون. هو الله لا إله إلا هو الملك القدوس السلام السلام المؤمن المهيمن العزيز الجبار المتكبر سبحان الله عما يشركون هو الله الخالق البارئ المصور له الأسماء الحسنى يسبح له ما في السماوات والأرض وهو العزيز الحكيم.
ایسے ہی آتے ہیں جیسے واقعی دل کے اندر سوراخ کرتی ہیں. اللہ سبحانہ تعالیٰ فرماتے ہیں کہ لا یستوی اصحاب النار, نہیں برابر ہو سکتے جہنم والے واصحاب الجنتی, اور جنت والے. کیوں جنتی اور جہنمی برابر کیوں نہیں ہو سکتے؟ اس لیے کہ دونوں کا جینا مرنا مختلف, دونوں کی پرائیورٹیز مختلف, دونوں کی چوائس فرق, دونوں کا لائف سٹائل مختلف, دونوں کی ترجیحات مختلف. اللہ تعالیٰ نے اس آیت میں ایک بہت بڑی غلط فہمی کا ازالہ فرمایا, اور وہ کیا ہے کہ سب ایک ہی جگہ پہنچ جائیں گے. اور افسوس کے ساتھ کہوں گی کہ آج بہت سارے لوگ دنیا میں یہی امید لگائے بیٹھے ہیں, ارے کچھ نہیں ہوتا, دیکھنا جنت میں پہنچ جائیں گے. امیجینیشن میں آپ ایک راستے کو لائیے, سوچیے ذرا. میں آپ سب کی ذہنی ایکٹیویٹی کے لیے ایک مثال آپ کے ساتھ شیئر کرتی ہوں, پھر آپ نے بعد میں اس کا جواب بھی دینا ہے. آپ کو کہیں جانا ہے, ضرور جانا ہے. اگر آپ نہیں جاتے تو سب ختم ہو جائے گا آپ کا معاملہ. گھر سے نکلتے ہیں سانس کے ساتھ کہ راستہ تو مجھے معلوم نہیں ہے, ہلی راستہ ہے. منزل آپ کی آپ کو معلوم ہے, راستہ نیا ہے. پہلی دفعہ نکلے, اب آپ سموتھ روڈ پہ چلتے گئے چلتے گئے. جب آپ ایک خاص حد تک چل چکے تو آپ کو سامنے ایک پہاڑ دکھا, یعنی چڑھائی چڑھنی ہے یا اترائی ہے, یعنی آپ بالکل مڈل میں ہیں. اور آپ اس راستے سے آپ دو چوائسز سامنے دیکھ رہے ہیں, ایک یہ ہے کہ ڈاؤن ورڈ جائیے اور ایک یہ کہ آپ کو پہاڑ کے اوپر جانا ہے. اب آپ سوچ میں پڑ جاتے ہیں کہ پتہ نہیں مجھے کیا کرنا تھا, مجھے نیچے کی طرف لینا ہے, ساؤتھ لینا ہے کہ نارتھ لینا ہے. آپ تھوڑا سا غور و فکر فرماتے ہیں اور اس کے بعد پھر آپ کہتے ہیں کہ دیکھتی ہوں کہ میری منزل کدھر ہے. آپ دیکھتے ہیں کہ گورنمنٹ کی طرف سے کچھ سائنس لگے ہوئے ہیں روڈ, جیسے مائل اسٹونس ہوتے ہیں یا سائن بورڈز ہوتے ہیں. آپ کہتے لو میں دیکھوں کہ راستہ جاتا کدھر کو ہے. پہلے آپ دیکھتے ہیں کہ یہ نسبتاً آسان راستہ لگ رہا ہے, اس کو دیکھو. تو اس میں راستے کی ڈسکرپشنز ہیں, بڑا خوبصورت راستہ, گرینری, دونوں طرف سرسبز و شاداب درخت, کوئی ایفرٹ بھی نہیں کرنی پڑے گی. گاڑی کا اگر انجن خدا نخواستہ فیل بھی ہو گیا تو بھی گاڑی صرف آپ کے سٹیرنگ کے کنٹرول کی وجہ سے چلتی جائے گی. اور تھوڑی تھوڑی دور پکنک اسپاٹس بھی ہیں, وہاں راستے میں تھوڑی سی انٹرٹینمنٹ بھی ہے, فری سنیکس بھی ہیں. ہر وہ لگژری جس کا کوئی انسان ٹریولنگ کے دوران تصور کر سکتا ہے, آپ وہ امیجن کر کے دیکھ لیں کہ وہاں رکھی ہوئی ہے. لیکن اس کے آگے اینڈ پہ اس روڈ کے کیا ہے, کوئی جنگل ہے اور وہاں شیر بیٹھا ہے, کھا جائے گا. یا جو گاڑی وہاں سے نیچے گئی سلپ ہوگی اور نیچے آگ کا ایک گھڑا ہے وہاں گر جائے گی. یا کسی بدنام, تھوڑی سی ریسپشن پہ خاموشی چاہیے کیونکہ ہم جگہ ایسی پہ بیٹھے ہیں, جو لوگوں یا جو بیٹھے نا ان کو بتا دیں, بس آپ سب پلیز توجہ رکھیں. اب ہوتا کیا ہے کہ جب آپ یہ سب کچھ پڑھتے ہیں جس کی طرف آپ کا دل کھنچتا ہے, آپ کہتے ہیں یہی راستہ لوں گی, لیکن نیچے اس کے لکھا ہے کہ اس کے نیچے گہری کھائی ہے اور وہ ہلاکت ہے, آپ کہتے ہو راستہ تو اچھا تھا لیکن یہ منزل وہ نہیں ہے جہاں مجھے جانا ہے. لیٹس سی, میں دوسری طرف دیکھتی ہوں. اب ایک دوسرا سائن بھی آپ کو گورنمنٹ کی طرف سے لکھا ہوا وہاں دکھتا ہے, اونچائی کی طرف جانے والا راستہ. اور آپ اس میں دیکھتے ہیں کہ راستہ بڑا مشکل ہے, خطرناک ہے. ایک تو ہلی ہے, फिर बहुत पतला है, फिर रोड भी स्लिपरी है। इमेजिन करें, सिर्फ आपकी इमेजिनेशन का ही इम्तिहान है इस वक्त। आप जितना अच्छे इमेजिन करेंगे इंशाल्लाह उतनी बात समझ आएगी। फिर आप देखते हैं कि रास्ते में दोनों तरफ कोई बाउंड्री भी नहीं है, गाड़ी हल्की सी कोशिश से फिसल भी सकती है नीचे। हो सकता है कहीं ना कहीं स्नो की वजह से और ज्यादा मुश्किल हो जाए। और रास्ते में कोई बड़ी मुश्किल ही है कि कोई स्टॉप ओवर आए तो आए, फन फुन तो नहीं है, बस एक जरूरत पूरी करने के लिए कोई रेस्ट रूम्स बने हुए हैं वहां। जो भी सफर की सहूलतें आप सोच ले, लेकिन उसके एंड पे जो ही वो जगह आपकी एंड होगी तो वहां है वो डेस्टिनेशन जो आपकी मंजिल है। वो हॉस्पिटल भी हो सकता है जहां आपको फौरन पहुंचना है किसी को ले जाकर ताकि उसका ऑपरेशन हो सके। वो कोई एयरपोर्ट भी हो सकता है जहां आपने फ्लाइट पकड़नी है। कुछ सोच ले दुनिया के नाते से कि जो चीजें इंसान के लिए लाजिम है। और दूसरी बात यह कि रोड में टर्न भी कोई नहीं, बस एक दफा पड़ गए तो पड़ गए। अब आप शौर से जवाब दें, उस रोड के दोराहे पे खड़े होकर आप कौन सा रास्ता लेंगी? कितने लोग हैं जो पहला रास्ता चूज करेंगे, वो हैंड रेस करें। ऑनलाइन वाले भी कर सकते हैं और आप लोग भी। यहां तो मुझे एक भी रास्ता नहीं दिखा, एक भी हाथ नहीं दिख रहा। कितने लोग हैं जो दूसरा रास्ता इख्तियार करेंगे? माशाल्लाह, आहिस्ता आहिस्ता सभी के हाथ उठ रहे हैं। तो अजीज साथियों, ये है जन्नत और जहन्नम का रास्ता। आज तो हमने बड़े शऊर से कहा कि हम पहला रास्ता नहीं लेंगे, हम दूसरा लेंगे। लेकिन इंसानों की जिस दुनिया में आज मैं और आप बैठे हुए हैं, अगर हम अक्सरियत को देखें तो वो किधर जा रहा है? वो नफ्स के रास्ते पे चल रहा है, वो ख्वाहिशात के रास्ते पे चल रहा है। अल्लाह के नबी सल्लम की एक रिवायत का खुलासा है कि एक मौके पे जिब्राइल अलैहिस्सलाम बड़े अजुर्दा सी सूरत में आए। आपने पूछा कि क्या बात है कि आज आपके चेहरे पे वो बशाशत नहीं? कहा कि आज मैं इसलिए उदास हूं कि अल्लाह ताला ने मुझे कहा कि जाओ जन्नत को देख कर आओ। जिब्राइल गए, जन्नत देखी, बहुत खूबसूरत। वापस आए, अल्लाह ताला ने पूछा कि सुनाइए जन्नत कैसी है? कहने लगे अल्लाह ताला बहुत हसीन, इंतहाई हसीन। कहा ये बताओ कि कितने को लोग इसमें आ जाएंगे या आना पसंद करेंगे? कहा अल्लाह ताला अगर लोगों को एक दफा पता चल जाए कि इतनी हसीन है तो एक भी बंदा बाहर नहीं रहेगा, सारे ही आएंगे या ख्वाहिश तो करेंगे। कहा आप जाके जहन्नम देखिए। फिर जिब्राइल अलैहिस्सलाम जहन्नम को देख कर आए और वापस आए। कहा सुनाइए जिब्राइल जहन्नम कैसी है? कहने लगे कि अल्लाह ताला नाकाबले बयान, इंतहाई बुरी, कहीं आग, कहीं सांप, कहीं बिच्छू, कहीं अजाबों पे अजाब, कहीं क्या 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 है वहां। कहा ये बताइए कि यहां कितने को लोग आ जाएंगे? कहा अगर पता चल गया तो एक भी नहीं आएगा। कहा आप जाइए जरा, आप जन्नत के रास्तों को देख के आइए। फिर जिब्राइल अलैहिस्सलाम ने जब जन्नत के रास्ते देखे, इंतहाई मुश्किल, हुफ्फतिल जन्नतु बिल मकारिह, हदीस में आता है कि जन्नत नफ्स पे मुश्किल पड़ने वाले कामों से घेर दी गई। हर वो मुश्किल जो इंसान को बुरी लगे, नफ्स की पाबंदियां, कहीं 5 नमाजों की बाढ़, कहीं साल के 29 या 30 रोजों की रुकावट, कहीं हराम और हलाल का फर्क, कहीं मामलात, कहीं इंसानी हकूक, कहीं कुछ, इतनी पाबंदियां। अल्लाह ताला बहुत मुश्किल रास्ता है। कब बताओ कि कितने को लोग जन्नत में आएंगे? कल अब तो मुझे ऐसे लगता है कि कोई भी नहीं पहुंचेगा, क्योंकि इसके लिए नफ्स से लड़ना पड़ता है, इससे ऑपोजिट द विंड जाना पड़ता है। कहा आप जहन्नुम का रास्ता भी देख ले। और जब जहन्नुम का रास्ता देख कर आए, कहा आप सुनाइए कैसा रास्ता है? जहन्नुम का रास्ता था ख्वाहिशात से भरा हुआ, शहवात का रास्ता, खूबसूरत जीनत, हर वो चीज जो बंदे का नफ्स चाहे, जैसा चाहो जियो, जो चाहो खाओ, मन मौजी, फन frolic, ye fayda, wo fayda, har wo cheez jo ek insaan ki zindagi mein khushi paida kare wo rasta. Kaha bataiye ki jahannam mein kitne jayenge? Kaha Allah, mujhe to aise lagta hai ki sab log jahannam mein chale jayenge. Ye hai la yastavi ashabun nari wa ashabul janna, nahi barabar ho sakte jannat wale aur jahannam wale. کیونکہ اصحاب الجنت ہم الفائزون, جہنم والے تو کامیاب ہونے والے ہیں. یہ نہیں لکھا کہ جہنم ہی ناکام ہے, obvious ہے. یہاں ایک چھوٹی سی غلط فہمی کا ازالہ چاہوں گی کہ بہت سارے مسلمان بھی آج یہی سوچے بیٹھے ہیں کہ چونکہ مسلمان ہیں سیدھے جنت میں, اور یہ کافر ہے سیدھا جہنم میں. یہ الگ بات ہے کہ آج ہمدردیاں اتنی ہو گئیں کہ ہم ان کو بھی آگ میں نہیں جلنے دینا چاہتے, اور اللہ نہ کسی کو جلائے, ہم کسی کے لیے نہ تو یہ دعا کرتے ہیں نہ گمان کرتے ہیں, اللہ جانے اور اس کے بندے. لیکن ہمیں تو اپنی فکر ہے. کچھ لوگ زندگی میں گھلے ملے رہتے ہیں, خلتوا عملا صالحا واخر سیئا. سورۃ توبہ میں آتا ہے کہ کچھ لوگوں نے کھچڑی پکائی ہوئی ہے, کچھ اچھے کام کچھ برے کام. وہ کہتے ہیں کہ نماز بھی پڑھتے ہیں اور نفس کے آگے بھی جھکتے ہیں, نکلتی ہیں دعائیں ان کے منہ سے ٹھمریاں بن کر. کہیں گانے کی عادت بھی ہے تو نعت کا شوق بھی ہے, مسجد کے نمازی بھی ہیں اور تجارت کے وہ سود خور بھی ہیں. ایک کھچڑی پکی بھی دکھتی ہے. عموماً انسانوں کے چار گروہ ہوتے ہیں اعمال کے اعتبار سے. ایک وہ جن کو کرمنلز کہتے ہیں آپ, برے لوگ, بد معاش, طوائفیں, پروسٹیچیوشن, کال گرلز. آپ سوچتے ہیں کہ یہ تو بالکل ہی خراب لوگ ہیں, یہ نہیں کوئی نیکی کر سکتے. لیکن اگر کبھی آپ کو اتفاق ہو ایسے لوگوں کے قریب جانے کا, کبھی کسی جیل میں کبھی آپ گئے ہوں اور کسی جیل کے قیدی سے پوچھے, سناؤ بھائی تمہیں کیا ہوا, یہاں کیسے پہنچ گئے, پھر وہ سنائے گا, میں جیبیں کاٹتا تھا, میں چوری کرتا, پھر میرا گینگ بن گیا, پھر یہ کیا, پھر میں نے ایک قتل دو کیا, لیکن مجھے اللہ سے بڑا ڈر لگتا ہے. آپ دیکھیں گے کہ برے سے برے انسان کے بھی دل میں نیکی کا ہلکا سا جذبہ موجود ہے. آج سٹال پہ ایک سی ڈی آپ ضرور واپسی میں لے کے جائیے گا, نیکی کا تصور, دو سی ڈیز کا سیٹ ہے, ٹاپک یہی ہے شاید نیکی کا. اس میں پورے اسلام کو ایک درخت کے ساتھ تعبیر کیا ہم نے, اسی کا یہ چنک آپ کو سنانے لگی ہوں کہ چار قسم کے لوگ ہوتے ہیں. پہلا ہے کرمنلز کا, برے خراب لوگ, جن کو آپ یہ کہتے ہیں کہ یہ تو بالکل ہی خراب ہے, لیکن آپ ذرا کلوزلی آبزرو کر کے دیکھیے, کچھ نہ کچھ نیکیاں وہ بھی کر رہے ہیں. کیسے؟ مثلا طوائفیں ہیں تو آپ دیکھیں گے کہ وہ سبیلے لگوا دیتی ہیں, کہیں چندہ جمع کر کے تو کسی مسجد میں حصہ ڈال دیں گی. وہ کہتی ہیں رمضان میں ہم پیشانی کرتے, باقی دنوں میں کرتے ہیں. آپ دیکھیے تو اندر ایک چھوٹا سا بیچ نیکی کا ان کے بھی موجود ہے. جیب کترے, گینگس, ان کے ہاں نیکی کے. وہ کہتے ہیں جی ہم اپنی گلی محلے میں چوری نہیں کرتے, یہ تو بڑی بری بات ہے کہ ہم اپنے نیبرز میں چوری کریں. ٹھیک ہے, ان کے ہاں نیکی کیا ہے کہ جو سارا دن مال چوری چوری کرا, رات کو امانت داری سے لا کے اپنے مالک کے ہاتھ میں دے دیا, پھر وہ سب کو بانٹے گا, گینگ ہے, وہ یہ نیکی کرتے ہیں. آپ نہیں کہہ سکتے کہ ان میں نیکی کا جذبہ نہیں ہے, موجود ہے, لیکن ایک بہت چھوٹا سا پورشن ہے نیکی کا. اس سے اوپر چلتے ہیں, ایک دوسرا گروہ ہے, وہ ہے جس کو ہم شرفا کہتے ہیں, ہم آپ جیسے لوگ, کہ جو نیکیاں بھی نہیں چھوڑتے اللہ کے حکم سے اور گناہ بھی نہیں ان سے چھوٹتے, جو مسجدوں میں بھی پائے جاتے ہیں اور جو سینما گھروں میں بھی کبھی کبھی مل جاتے ہیں, جن کے رمضان اور غیر رمضان میں بڑا فرق ہے, جن کو مسجد میں دیکھیں تو ایک اور شخصیت, اور جن کو بازار یا شادی میں دیکھے تو ایک دور دوسری شخصیت. یہ ہیں خلت و عمل صالحا. یہ مسجدوں میں بڑے بڑے قالین بھی بچھوا دیتے ہیں, عمرہ بھی کراتے ہیں رمضان کے مہینے میں, لیکن اس کے بعد جب اپنی زندگی میں ان کے عملی موقع آتے ہیں تو یوں پھسلتے ہیں. آپ ان کے گھر کی شادی اٹینڈ کر لیں, آپ مان ہی نہیں سکتے کہ یہ وہی لوگ ہیں جو ساری زندگی لوگوں کو نیکی کی دعوت دیتے ہیں. یہ مجبور ہو جاتے ہیں رشتوں کے نام پہ, کبھی ایک بیٹے کی شادی کے نام پہ مجبور ہو گئے, کبھی پہلا بھائی, کبھی آخری بھائی, کبھی ایک بیٹی, کبھی سسرال کا خوف, کبھی سمجھانے کا خوف. یہ دل میں کٹتے چڑتے سب کچھ پھر وہی کرتے ہیں جو دوسرے کرتے ہیں, یہ بھی لوگ ہیں. ये बिटवीन के हैं, ये रातों को बाज दफा तहज्जुद भी पढ़ते हैं, अकेले में रोते भी हैं, लेकिन जब जरा किसी ऐसे बंदे के सामने जाना पड़ता है जो जरा गोरा लगता है या थोड़ा सा हमसे मुख्तलिफ है, तो वहां जाके ये उसके आगे भी बिछते। इनके अमल खुले मिले, नेकियां भी बहुत और गुनाह भी छुट्टे नहीं। एक तीसरा गिरोह है जिसको हम कहते हैं किसी सोसाइटी के रिलीजियस पीपल, उलमाए कराम, हुफाज, आइमाए कराम, मस्जिद के इमाम, मुफ्ती, शेख, बड़े नेक लोग माशाल्लाह जो दीन के नाम से जुड़े होते हैं। इनके यहां नेकी के ये फिकही चीजों पे बहुत पिकी होते हैं। दाढ़ी की लंबाई कितनी हो, दाढ़ी काट सकते हो कि नहीं, टखनों से कितनी ऊंची शलवार हो, फर्ज और सुन्नत कौन से हैं, सुन्नत मौकिदा कौन सी है, दूसरी कौन सी है, और छोटी छोटी बातों को इशू बनाते हैं। किबले को देखना इधर, यानी इधर आप देखें तो रिचुअल्स की बहुत अहमियत है, रिचुअल्स बहुत है। दीन के चौकीदार हैं ये माशाल्लाह। एक एक मसले पे इनको चारों आइमाए किराम के कॉल भी याद होंगे, बहुत बड़े बड़े थीसिस लिखेंगे, मकाले, PhDs। लेकिन इसके बरक्स आप जब देखते हैं तो बास औकात, हमेशा नहीं, याद रखिए सारे उलमाए कराम ऐसे नहीं हैं, सम ऑफ देम इखलाक में बड़े कमजोर होते हैं। हो सकता है कि वो बाहर इतने मारूफ हो जाएं कि लोग उनके नाम के कलमे पढ़ने लग जाएं बास औकात, लेकिन घर में आए तो बीवी का सांस सूख जाए कि अल्लाह खैर करे अब ये आ गए, अब अल्लाह की रहमत है, बदतमीजी हो, हाथ भी उठ सकता है, गिबते करें, दूसरे दीनदारों के लिए इनके दिल में आग लगी हो, बुगस लगाओ, काट खाने को दौड़े दूसरे नाम के किसी आलिम को, उसकी गिबते माइक पे आके करें, हो सकता है सब नहीं लेकिन कुछ। यहां क्या है कि इनके पास दीन की बॉडी तो है, जैसे ये इस माइक की एक बॉडी है ना, ये है, लेकिन अंदर का जो स्पिरिचुअल सिस्टम है वो खत्म है, स्पिरिचुअलिटी नहीं है इनमें। अब ये तीसरा गिरोह है। एक चौथा भी गिरोह है, ये वो है जिनको हम किसी सोसाइटी की क्रीम कहते हैं, इन लीड्स, इनफिशियल पीपल, पढ़े लिखे लोग, डॉक्टर्स, इंजीनियर्स, सोशलिस्ट, और बड़े बड़े आप कहें कि फकीह और फिलोसफर्स, और आप कह लीजिए इनको के पॉलिटिशियंस। इनके यहां नेकी के गुड अखलाक, एथिक्स पे बहुत बात करेंगे, किसी को वक्त दिया तो घड़ी देख के वहां पहुंचेंगे, वादा भी करेंगे तो पूरा करेंगे, अपने मुलाजिम से भी बड़े अदब और तमीज से बात करेंगे, हो सकता है अपने ड्राइवर को भी ये जी कह के पुकार दें, अक्सर ये गीबत नहीं करते, लोगों को बुरा नहीं कहते, ये कहते सबको अच्छा को, सबको अच्छा को, यानी इंतहाई बाइखलाक, नरम, सॉफ्ट, बीवी से भी आप करके बात करेंगे, बच्चों को भी जी कहेंगे, लेकिन अगर इधर देखा जाए तो एक दूसरी इंतहा दिखती है, और वो क्या कि ये क्या कहते हैं, कहते हैं रिचुअल्स की कोई बात नहीं, ये अल्लाह ने कोई हमारी नमाजों पे हमें थोड़ी बख्शना है, बस अच्छे बनो, लोगों से अच्छे रहो, किसी को बुरा ना कहो, देखो काफिर को कुछ ना कहो, ये ना कहो कि काफिर आग में जाएंगे, बस नमाजें छोड़ो, अल्लाह को क्या नमाजों की जरूरत, और कुर्बानी, ये इतनी कुर्बानियां बहाते हो, खून बहाते हो, इससे अच्छा हॉस्पिटल बना दो। यानी आप समझ रहे हैं कि इनके यहां रिचुअल्स नहीं है, इखलाक बहुत है। ये बिल्कुल ऐसी है कि जैसे इस माइक के अंदर की सारी तारें खुला के मेरे हाथ में कोई दे के पकड़ लो, तो मैं इसको बगैर प्लास्टिक के पकड़ूंगी तो इंजाम क्या होगा आप खुद देख सकते हैं। तो गोया कि चार अधूरे ग्रुप है, अब इन चारों को मिलाती क्या चीज है वो आप उस सीडी में सुनिएगा। हम आ जाते हैं वापस अपने टॉपिक पे, और टॉपिक क्या है हमारा, किला यस्तवी अस्हाबुन नारी वस्हाबुल जन्ना। ये जो गलत फहमी है ना मेरे और आपके जहनों में, यानी हम जैसे सभी लोगों के जहनों में अगर है जिनके, कि हम अपनी मर्जी के काम करके जन्नत में पहुंच जाएंगे, तो ये धोखा है। ये बिल्कुल ऐसी है कि जैसे आप नए नए अमेरिका में आए, आप पाकिस्तान या इंडिया में रहते थे या कहीं भी रहते थे, आप अब अमेरिका में आए, आप अपनी मर्जी का एक इमेजिनेशन बना लें अमेरिकन कॉन्स्टिट्यूशन का, मेरा ख्याल है कि यहाँ रुकना चाहिए, मेरा ख्याल है कि अमेरिका में रेड लाइट पे नहीं रुकना चाहिए, मेरा ख्याल है कि स्टॉप साइन पे नहीं रुकना चाहिए, क्या ये काम आएगा, मेरा ख्याल है कि यहाँ की सड़कें इतनी अच्छी हैं कि यहाँ बेल्ट बांधने की जरूरत ही नहीं, मेरा ख्याल है कि यहाँ तो सिक्योरिटी इतनी है कि हमें बिल्कुल भी अपने आप को सिक्योर करने की जरूरत नहीं। क्या होगा इंजाम, सब जानते हैं। हम हमें कोई पकड़ ले गाड़ी में बगैर सीट बेल्ट के, तो हम क्या कहेंगे? वो असल में मैंने पढ़ा ही नहीं आपका कॉन्स्टिट्यूशन, तो छोड़ देंगे हमें। मैं अक्सर ये बात सुनाती हूँ कि नॉर्वे में एक सिस्टर थी, तो वो नई नई आई, उनके मेहमान जो आई, कहती शायद आए हुए उनका दूसरा या तीसरा ही दिन था, तो वो उनको लेके निकले कहीं घुमाने, पीछे बैठी हुई थी गालिबन, सीट बेल्ट नहीं बांधी थी, कंट्रोल हो गया, पुलिस लेडी थी उसने रोक लिया। उसने कहा कि इसने सीट बेल्ट क्यों नहीं बांधी। अच्छा, मैं नॉर्वे में ये रूल है कि जिसने सीट बेल्ट नहीं बांधी ना उसको पकड़ते हैं, उसको चार्ज होता है, वरना यहाँ शायद जाए कि ड्राइवर को होता है। एनीवे 700 क्रोन, 700 क्रोन का टिकट है सीट बेल्ट ना बांधने का। उसने कहा कि उसको तो सीधी साधी औरत थी, उसने कहा कि मैं तो अभी नई नई आई हूं। फिर उसने कहा मुझे तो पता ही नहीं था ये कानून, तो कहते कि उसने उसको वो स्लिप दी उसके हाथ में, कहती कीप इट विद यू, फिर तुम्हें कभी नहीं भूलेगा, और 700 क्रोन जमा करा है। केस को अपने पास रखो, अब ये तुम्हें भूलने नहीं देगा कि ये कानून है। तो क्या दुनिया का कोई कानून हमें इस पे छोड़ देता है कि चूंकि तुमने नहीं पढ़ा लेट देम गो, चूंकि नए नए हो तो जाने दो। तो अल्लाह के दीन के बारे में क्या सोचा हुआ, क्या कल छूट जाएंगे इस बात पे कि पढ़ा ही नहीं था, सोचा ही नहीं था, गौर ही नहीं किया था, किसने बताया ही नहीं था। कोई गलत कह दे, मिसाल है कोई हमसे मजाक करे और के अब अमेरिका आ गए ना, आजाद हो, जो मर्जी करो, 120 की स्पीड पे 150 की स्पीड पे चलाओ, कोई कह दे कोई सीट बेल्ट की जरूरत नहीं, आप लौटे भरती हुई गाड़ी पे पहुंचे, अब क्या होगा, कंट्रोल होगा। और आप कहते हैं मुझे उसने कहा था ऐसे, तो मान जाएगी पुलिस, जेल में डाल देंगे। कोई किसी के कहने पे कत्ल कर रहा है, बाद में के मुझे उसने कहा था कत्ल कर दो, यहां कुछ नहीं, कुछ नहीं कहते कत्ल वालों को। 100 से ज्यादा मिसालें हम यहां बैठे बैठे ले सकते हैं कि दुनिया के कानून को मानना पड़ता है। तो अल्लाह का कानून, अल्लाह की जन्नत बगैर रूल्स के, बगैर रेगुलेशंस के, हाउ इज इट पॉसिबल? आप देखिए कि आप किसी भी मुल्क की एंट्री को जहन में लाइए, मेरा हाल है जहां हम बैठे हैं यही मिसाल दुनिया की सबसे फेमस मिसाल हो सकती है। एड़ी चोटी का जोर लगाते देखा है लोगों को कि किसी तरह वो वेस्टर्न कंट्रीज में पहुंच जाए, और माशाल्लाह आपके मुल्क में पहुंच जाए फिर तो उनका दिल बिलियों उछलता है। कहीं भी पहुंचा दो, बस अपने मुल्कों से निकालो, घर बिकता है बेच दो, बीवी का जेवर बिकता है बेच दो, वीजा लेना, पासपोर्ट लेना, उसके मराहल आप सब जानते हैं कि जो लोग यहाँ एक दफा विजिट वीजे पे आते हैं फिर यहाँ परमानेंट रहने के लिए उनको कितना इंतजार करना पड़ता है, बस 10 10 15 15 साल वो पाकिस्तान वापस नहीं जाते, क्योंकि एक दफा गए तो वीजा खत्म और वो पेपर वर्क खत्म। आने से कुछ दिन पहले मुझे एक सिस्टर क्लास में आई मिली, बूढ़ी खातून थी, कहने लगी मैंने सुना आप अमेरिका जा रही हैं, दुआ करें मेरे बेटे के लिए भी। मैंने कहा क्या हुआ बेटे को? मैंने कहा शायद ये कह रही है कि वो भी अमेरिका पहुंच जाए, अब ये भी दुआ कर देते हैं, कोई बड़ी बात नहीं। कहती वो अमेरिका में है और दुआ करें वो मुझे मिलने आ जाए। ऐसे ही पता नहीं उस माँ की आवाज में क्या दर्द था कि मैंने उनसे पूछा भाई कहाँ होता है, क्या है मसला? पता क्या चला कि शायद 25 या 30 दोनों में से कोई एक ईयर थे, पिछले 25 साल से वो लड़का अमेरिका में आया हुआ है, वापिस नहीं आया अभी तक। क्यों? कि अम्मा अगर एक दफा मैं आ गया तो मेरे पेपर्स विजिट हो जाएंगे, सिर्फ परमानेंट रेजिडेंसी के लिए। अल्लाह ने जन्नत में तो ये भी असूल नहीं बनाया। आपको आज दुनिया का कोई मुल्क ये गारंटी नहीं देगा, एक दफा हमारे मुल्क में एंटर हो जाओ फिर तुम पलट के नहीं जाओ, फिर तुम्हारी हो गई जगह। लेकिन अल्लाह ने उस जन्नत के लिए ये वादा किया, एक दफा जन्नत की जिस नेमत को इंसान ने देख लिया, चख लिया, अल्लाह उसे कभी वापस नहीं लेगा। जन्नत के अंदर दुआ करे कदम पड़ जाए दूसरा भी, एक तो पड़ा है। हजरत उमर फरमाया करते थे कि मेरा एक कदम जन्नत में और एक जहन्नुम में हो, सॉरी एक जन्नत में हो और एक जन्नत से बाहर हो, मैं फिर भी नहीं यकीन से कह सकता कि मैं जन्नती हूं जब तक कि मेरा दूसरा कदम भी जन्नत में ना जाए। हम और आप आज किस शौक में बैठे हैं? अल्लाह ने तो उनको आसमानों से पुकारें लगाकर कह दिया था कि असहाबे बदर, आज के बाद अगर तुम कोई नेकी भी ना करो तो तुम जन्नती हो। 314 सहाबा कराम को अल्लाह ने ये कह दिया, आज के बाद तुम प्रूव्ड हो फाइनल स्टैंप लग गई तुम्हारे ऊपर कि तुम जन्नत के परमानेंट रेजिडेंट हो। इसके बावजूद जाके उनकी सब की जिंदगियां पढ़ के देखिए, जिंदगी की आखिरी घड़ियों तक नेकियां करते रहे, तड़पते रहे, खौफ सदा रहे। हम होते तो शायद इस खुशी में एक पार्टी अरेंज करते और उसमें वो हरकतें हमसे सरजद हो जाती कि हमारा जन्नत का सर्टिफिकेट कैंसिल हो जाता। फिर भी तड़पते थे, फिर भी बेचैन थे। आप कभी इनकी हशियत का हाल सुने? अशरे मुबशरा को दे लीजिए, 10 सहाबा कि जिनको दुनिया में अल्लाह ने कहा कि ये जन्नती हैं। कभी आप उनके कारनामे तो सुन के देखें। मैं ख्वाहिश रखूंगी कि आप लोग जरूर इन चीजों पे गौर करें, तारीख की कुछ झलकियां। मेरा ले आखिरी लेक्चर है जो आज इस एटलांटा सीरीज में, हम उसमें कुछ चीजें डिस्कस करेंगे परसों ही को या 2 दिन बाद मंडे को, तारीख की झलकियां क्या है। असल बात यह कि इस वक्त हम मुसलमान कुरान और सुन्नत से तो कटे ही थे, हम अपनी तारीख और अपने उन मुस्लिम हीरो से भी कट गए। तो जन्नत सस्ता सौदा नहीं है। अगर जहन्नम के बीज हाथ में है तो जन्नत के पौधे नहीं उगेंगे। वो सिदरतुल मुंतहा का बीज नहीं है, वो शजराए मलूना का बीज हो सकता है जो जहन्नम की जड़ों में उगता है, और इसके सर जिसके खोशे शैतान के सरों जितने हैं। इस्लाम एक मुकम्मल वे ऑफ लिविंग है, ये इंसान को जीना सिखाता है और मरना भी सिखाता है। तुम्हारे घर मौत हो गई, क्या करो? हम कहते हैं हाँ मौलवी साहब को बुलाओ, लड़कों को बुलाओ और सपारा सपारा पढ़ के कुरान खानी करा दो। ठीक है, ये कराएं आप जो भी करें, लेकिन इस्लाम तो आपको उसकी आंखों के बंद करने का तरीका भी सिखाता है, उसके गुस्ल का तरीका भी सिखाता है, उसको चारपाई पर डाल के कब्रिस्तान ले जाने, कब्र में बरी करने, उसका रुख किधर हो, उसके पांव किधर हो, उसका मुंह किधर हो, ये सब सिखाता है। उसके बाद घर आके तुमने क्या करना है, कितने दिन उसको याद करना है, इस्लाम तो ये सब सिखाता है। कितनी हैरत की बात है कि वो उम्मत जिनके पास ये सब कुछ है, उन्होंने उस मैनुअल ऑफ गाइड को सजा दिया ताकों में, रखा हुआ अंदर छुपा के। कसम की जरूरत पड़ेगी तो खोल लेंगे। जब बेटी की शादी होगी तो सर के ऊपर उसको रखेंगे ताकि इसके साए में गुजर जाए, और अगर कहीं मुकदमा पड़ गया तो इसकी कस्में दे दे के हाथ रखवा के फैसले करवा लेंगे। सच बताइए, क्या हमने इस किताब का वो बड़ा मकसद पहचाना जो सूरत इब्राहिम की पहली आयत में, पूरे कुरान में कुरान पाक की खूबियों का तस्करा मौजूद है। लेकिन जो चीज मुझे सबसे ज्यादा अट्रैक्ट करती है ना, वो सूरत इब्राहिम की पहली आयतें हैं। मैं कहती हूँ कि अगर आप किसी चीज का एक मेन पर्पस चाहते हैं ना, जैसे मिसाल देती हूँ कि आप कोई चीज बनाते हैं, एक होता है असल प्रोडक्ट और बाकी होते हैं बाय प्रोडक्ट्स, बन जाती है 7 चीजें। आप खाना पकाते हैं, बना एक चीज रहे थे लेकिन बनने में 2-3 साइड की चीजें खुद ब खुद निकल आई। लेकिन जो मेन प्रोडक्ट है ना, वो असल में गोल होता है। और अल्लाह सुबहाना ताला इस कुरान के नाजिल करने का जो बुनियादी मकसद बयान करते हैं वो क्या है, घर जाके जरूर देखिएगा। किताब अनजल ना हो इलैका, ये वो किताब है जो हमने आपकी तरफ भेजी। क्यों? लितुखरिजन नास मिनज जुलुमात इलन नूर, ताकि आप लोगों को अंधेरों से रोशनी की तरफ बुलाएं। बिस्नी रब्बिहिम, अपने रब के हुक्म से। किसका रास्ता है? इला सिरात अजीज अल हमीद, गालिब तारीफ किए गए रब के रास्ते की तरफ। तो असल मकसद क्या है? लितुखरिजन नास मिनज जुलुमात। देखिए कब्र बड़ी अंधेरी होगी, टावक टोइयां मारेंगे अगर हमारे पास कुरान की टार्च नहीं होगी। मैदान मक्षर में बहुत अंधेरा है, सूरज चांद तो खत्म हो गए, सब फना बर हो गए, अंधेरे होंगे। क्यामत के दिन इंसान के अपने अमाल का नूर होगा। सूरत हदीद पे अभी ह्यूस्टन के ट्रिप में एक दर्स दिया है, आप सुन सकते हैं इंशाल्लाह वेबसाइट पे जब आएगा, कि जिसमें अंधेरों के सफर की बात है, पुल सरात का सफर। कहां वहां पुकारेंगे कि रब्बना अतमिम लना नूराना। सूरत तहरीम में पढ़ लें, सूरत हदीद में पढ़ें, अल्लाह ने आंखों के सामने मंजर कशी कर दी कि कैसे क्यामत के अंधेरे और पुल सरात के अंधेरे और नीचे आ गए, और है भी स्लिपरी रास्ता, बाढ़ भी कोई नहीं है इर्द गिर्द, कुलूब और आंकड़े भी लगे हुए हैं। उस पुल सरात से गुजरने वही मिन को मिल्ला वारी दुहा, सूरत बनी इसराइल में अल्लाह तआला कहते हैं तुम में से हर एक को उसके ऊपर से गुजरना है। जिसको जन्नत में जाना है उसको भी पुल सरात से गुजरना है, क्योंकि पुल सरात जहन्नुम के ऊपर है और मैदान महशर के साथ जहन्नुम है और उसके साथ फिर जन्नत है। तो जहन्नुम के रास्तों से गुजर के जन्नत में जाना है, उसका जरिया क्या है? ये कुरान, जिसको हमने बंद करके रखा हुआ है, पढ़ते हैं कभी कभी, रोज सुबह एक रुकू भी पढ़ लेते हैं, कुछ लोग एक पारा भी पढ़ते हैं, हर रमजान में दो तीन कुरान भी पूरे करते हैं, लेकिन रुककर ये कम ही सोचते हैं कि ये किताब हमसे कहती क्या है। ये किताब हमसे ये कहती है कि लोगों अपनी इन दुख भरी जिंदगियों को खुशियों में बदलो। सूरह तौहा में अल्लाह ने एक वार्निंग दी, वमन आरदन ज़िक्री फ़इन्न लहू मईशतन दनका, इस पे भी लेक्चर हुआ जिसका नाम क्या है, शहनशाह कायनात की तरफ से वार्निंग। ये ह्यूस्टन सीरीज के सारे लेक्चर जहन में आ रहे हैं ना, सुन लीजिए एक एक करके, चलते फिरते सुन लें, खाना पकाते हुए सुन लें, गाड़ियों में सुन लें, डाउनलोड कर लें, सीडी से सुन लें, लेकिन एक दफा इस किताब की जरूरत और इसको समझना और जिंदगी के दुखों से निकलने का तरीका तो समझें। अल्लाह ताला कहते हैं मईशतन जन का, आज तुम इस किताब से एराज करते हो, तुम रूठे हम झूठे, हाँ तुम्हारा जीना दोबर होगा, तुम्हारी जिंदगी तंग कर दूंगा, तंगियों वाली, डिप्रेशन वाली, स्ट्रेस वाली, दिलों में बुगज, कीने, हसद, बेचैनियां, बेकली, खुशी नहीं मिलेगी तुम्हें, खुशी इस किताब से मिलेगी, क्योंकि सूरत यूनुस में अल्लाह ताला ने कह दिया कि ये वो किताब है जो तुम्हारे लिए शिफा और तुम्हारे सीनों की बीमारियों का इलाज है, और हुवा खैरु मिम्मा यजमाउन, ये तो उससे बहुत खूबसूरत है जो तुम जमा करते फिरते हो। असल ये किताब है जो इंसान को जीना सिखाती है और जाना भी सिखाती है। ये किताब बताती है कि जीने वालों को जाने की तैयारी करनी है। हम जीने के मसलों में इतना खो जाते हैं कि हमें जाना ही भूल जाता है। हमें इस दुनिया के गम इतने रुलाते हैं, इतना रुलाते हैं कि आखिरत का वो रोना ही भूल जाता है, जिसके बारे में हदीस में आता है कि जहन्नमी इतना रोएंगे कि उनकी आंखों से लड़ियों की लड़ियां निकलेंगी तो यहां धारियां पड़ जाएंगी, दरियाओं के दरिया जारी हो जाए उन पानियों से, पानी जिस्म का खत्म तो खून बहेगा आंखों से, खून खत्म तो पी पर पस होगी। अब कैसे होगा? यूं मैंने उन्हें बेल गई, मालिक ने कह दिया, हम मान रहे, हमें इससे क्या लगे कि वो उसकी असल सूरत क्या होगी। लेकिन आज इस दुनिया में कुछ करना है और ये किताब हमें उसका रास्ता दिखाती है। इसी का तस्करा अगली आयत में कि लो अनजलना हाज़ल कुरान अला जबलिल लरअयतहु खाशियम मुतसद्दियम मिन खशयतिल्लाह, तुम इस किताब को खेल समझते हो, ये फारिग वक्त का मशगल है, पार्ट टाइम जॉब है, कुछ नहीं होगा तो करूंगी, आज नहीं मुमकिन नहीं, ये नहीं, आजकल मैं बिजी, आजकल मेरे घर में शादी, आजकल मेरा बच्चा बीमार, आजकल मेरे गेस्ट, क्या तुमने को इतना लाइट लिया? तुम्हें क्या पता ये किताब क्या है कि अगर किसी पहाड़ पे ये नाजिल हो जाए तो वो इसकी खशियत और इसके रोब से डरसने लगे। और सूरत अल-अहज़ाब की आखिरी आयतों को पढ़ लें, इन्ना अरदना लमानता, अल्लाह कहते हैं हमने इस अमानत को पहाड़ों पे पेश किया, कायनात पे पेश किया कि इस अमानत को ले लो, इख्तियार की अमानत, इताअत की अमानत, इस कुरान की अमानत, इस शरीयत की अमानत, सब डर गए, कहते नहीं नहीं हम नहीं ले सकते, बस हमें इस तरारी मुस्लिम कर दे अल्लाह। पहाड़ों ने कहा हमें खड़ा रख, हम खड़े रहेंगे, दरख्तों ने कहा हमें झुका दे, हम झुकेंगे, पानी ने कहा बहेंगे, जमीन कहा बिछा दे, जो कह दे कर लेंगे, लेकिन हमें च्वाइस ना देना। लेकिन हम अलहल इंसान, इंसान ने कहा नहीं अल्लाह ला दे, च्वाइस दे मुझे, गिव मी च्वाइस, मेरा दिल चाहे पढ़ूं, दिल चाहे ना पढ़ूं, दिल चाहे मानूं ना मानूं। इंसान ने इस बोझ को उठाया और आज उसी में नाकाम हो गया। अल्लाह ताला हमें क्या देना चाहता है? अल्लाह ताला हमें इन पहाड़ों की तरह अल्लाह के रास्ते में मजबूत ठुकी हुई चट्टाने बनाना चाहता है। हम ठुकेंगे तो खुशखबरी है, इन्नल्लज़ीना क़ालू रब्बुनल्लाह सुम्मा इस्तक़ामू ततनज़्ज़लु अलैहिमुल मलाइका अल्ला तख़ाफू वला तहज़नू वाबशिरु बिल जन्नति अल्लती कुंतुम तुअदून, इस्तक़ामत पे फरिश्तों की खुशखबरियां हैं, बेखौफ बेगम जिंदगी की दावत है, पहाड़ों को खड़ा रहने का कोई अजर नहीं। आप अल्लाह के आगे क़याम में आधा घंटा खड़े हो जाते हैं, आपको अजर है, पहाड़ों को कोई नहीं। फर्क किस बात का है कि वहां मजबूर हैं, इस तरार, दे आर फोर्स्ड مسلم. مجھے اور آپ کو کیوں ادھر اللہ کے سامنے قیام کا کہ وی آر چوائسڈ مسلم. چاہیں تو اللہ کے سامنے کھڑے ہو جائیں تو تجاف جنوب ہمن علم داجی والی صورت سورت سجدہ میں, اور چاہے تو خوشب و مسندہ صورت منافقون کی صورت میں, جس کروٹ رات کو لیٹے اسی پہ صبح اٹھ جائیں. جیسے سوکھی ہوئی لکڑیاں اپنی جگہ سے نہیں ہلتی, کچھ راتوں کو بستر سے نہیں اٹھتے. یہ چوائس میری اور آپ کی ہے, اللہ نے مجھے اور آپ کو بالکل فورس نہیں کیا. یہ سراسر میرا اپنا فیصلہ ہے. آپ کو یہ کتاب بوجھ لگتی ہے, چھوڑ بھی دیجیے. آپ کو اطاعت مشکل لگتی ہے, اس بندے کو اتار پھینکی ہے. کوئی جاب آپ سوچتے ہیں لیتے ہیں, کچھ دن کرتے ہیں, آپ کہیں اٹس ٹو مچ, میری لائف خراب ہو رہی ہے, میرے بچے متاثر ہو رہے ہیں, چھوڑ دیتے ہیں. چھوڑ دیجیے, آزاد ہیں, جو مرضی کیجیے. وہ جاب نہ ملے گی, کوئی دوسری مل جائے گی, بغیر اس جاب کے ہی گزارا کر لیں گے. لیکن اللہ کی بندگی اور غلامی کی جاب چھوڑ کے اور کوئی نہیں ہے, کیونکہ لا الہ الا اللہ ایک ہی اونر ہے, ایک ہی معبود ہے, ایک ہی رزاق ہے. تجھے چھوڑ کے جائیں تو کدھر جائیں. یہی ہے وہ اظہار جو دن میں ہم کم از کم 17 بار کرتے ہیں, ایاک نعبدو و ایاک نستعین, کہ اللہ میرا تو صرف تو ہی ہے, بس مجھے بھی تو اپنا بنا لے. جو ایاک نعبدو ہے نا, یہ بندے کی عاجزی اور غلامی کا اظہار ہے, اور ایاک نستعین میں اللہ کی بڑائی اللہ اکبر کا اظہار ہے. کیونکہ بندہ اسی سے مدد مانگتا ہے نا جس کو بڑا سمجھتا ہے. ہم دن میں ہر نماز کے بعد 34 بار 34 ٹائم کہہ بھی لیں نا, اللہ اکبر اللہ اکبر اللہ اکبر اللہ اکبر, بات نہیں بنتی, یہ ادھوری بات ہے. جب تک 34 ٹائم آپ ساتھ دل سے یہ نہ کہے انی اصغر انی اصغر انی اصغر انی اصغر, کہ اللہ تو سب سے بڑا میں سب سے چھوٹی, تو سب سے بڑا میں سب سے چھوٹی, تو سب سے بڑا میں سب سے چھوٹی, پھر بات بنتی ہے. ایاک نعبدو کیا ہے؟ انی اصغر, ظاہر ہے کہ وہی دوسرے کے آگے جھکے گا جو چھوٹا ہوگا. لیکن بعض دفعہ ہماری جو پکارے ہوتی ہیں نا, وہ کیا ہوتی ہیں؟ اللہ اکبر انی اکبر, اللہ اکبر معاشرہ اکبر, انی اکبر خاندان اکبر, انی اکبر رواج رسم خاندان بڑا. ہم چاہتے ہیں تو بھی بڑا ہم بھی بڑا, یہ کیا مشکل ہے؟ دیکھیں ایک نعرہ لگایا تھا فرعون نے, قرآن میں آ گیا, کیا دعویٰ کرتا تھا؟ انا ربکم الاعلی, کہتا تھا میں تمہارا رب اعلی ہوں. واللہ ہی جو نعرہ اس فرعون نے لگایا اور جس کے پاس کچھ تھا, ان کو کہ یہ جو آواز آتی ہے نا, یہ کچھ خاص چیز کھولتے ہیں. آپ اپنی اپنی ساؤنڈس پہ بھی کیئرنگ رہے, بس آپ کوئی کلپنگ کرتے ہیں جس کی آوازیں بار بار آ رہی ہیں, ٹھیک ہے؟ اور کان آپ کے ادھر ہی ہیں نا, ٹھیک ہے؟ اگر کوئی نہیں ہے تو آپ لوگ بھی فوکس کریں ادھر ہی انشاءاللہ. اب آپ دیکھیے کہ فرعون نے نعرہ لگایا انا ربکم الاعلی, میں تمہارا سب سے بڑا خدا ہوں. اس نے تو لگایا کچھ ہونے پہ, آج اکثر لوگوں کا نفس بھی یہی نعرہ لگاتا ہے کہ انا ربکم الاعلی, حالانکہ اس کے پاس کچھ نہیں ہے. یہ جو نفس چاہی زندگی ہے نا, خواہشات لسٹ ڈیزائر, جس سے جدائی کے تصور کی وجہ سے ہم اس کتاب سے دور رہتے ہیں, یہ نفس کیا ہے؟ گندگی کا مجموعہ. کیا ہے اس نفس کے اندر؟ آپ ایک 5-6 فٹ کے جسم کو ذرا سوچئے, جس سے ہم مرعوب ہیں خاص طور پہ. میں اکثر دیکھتی ہوں کہ لوگ انسانوں سے مرعوب ہو جاتے ہیں, بہت روب آ جاتا ہے. میں سوچتی ہوں ہے کہ اس بندے کے پاس جسم میں کتنی گندگی بھری ہوئی ہے. صرف ایک ہوا خارج ہوتی ہے نا جسم سے, تو انسان کو اندازہ ہو جاتا ہے کہ اندر کتنی بدبو ہے. میں اکثر سوچتی ہوں کہ جب ڈاکٹرز سینہ کھولتے ہیں یا جسم کو کاٹتے ہیں آپریشن کے لیے, تو اندر سے کتنی بدبو نکلتی ہوگی. دن میں 2-3 بار تو واش روم یوز کرتے ہی ہیں نا. دنیا کا بڑے سے بڑا بادشاہ یا صدر یا وزیر اعظم بھی اپنی گندگی خود صاف کرتا ہے. صبح اٹھ کے ایک دن برش نہ کرے بندہ تو اپنا بھی سانس مشکل لگے. 2 یا 3 دن کوئی شاور نہ لے تو اس کے پاس کوئی بیٹھے نہ. کنگھی نہ کرے تو بالوں میں اتنی اس کے بے ترتیبی ہو کہ اس کو دیکھ کر خوف اور وحشت ہو. ایسے انسان سے میں مروب ہوں. کبھی کسی کا خوف آپ کو اللہ کا حکم توڑنے سے پہ مائل کرے نا, تو فوراً یہ چیک کیا کرے میں کس سے ڈر رہی ہوں. چلیں مثال ہے بیٹی کی ساس, ہمارے لیے تو یہی تاغوت بہت ہے. بیٹی کی ساس, داماد, اور کون؟ پہلے اپنے سسرال سے ڈرتے ہیں, پھر फिर बच्चों के ससुराल से डरते हैं, सच है कि नहीं? और किससे डरते हैं हम लोग? कौन कौन से ताबूत है हमारे? शौहर जी, आप पहले डरती थी, औरतें अब नहीं डरती। मैं अक्सर अपने हस्बैंड से पूछती हूँ, मैं आपसे डरती हूँ? लेकिन हकीकत है, आप देखिए,
वो कहते हम आपसे डरते हैं,
वो नहीं डरते, शौहर नहीं डरते, देखा दिल, आप सबके दिल की बात हुई है। लेकिन आप सोचिए, जिससे भी आप डरते हैं, आज एक जुमला लिख के ले जाएं कि लोगों का खौफ अल्लाह की इताअत छीन लेता है। आप एक एक्टिविटी बना के अपने घर में लगा लें, टेलीफोन के पास रख लें, जहां भी इंटरेक्शन होता है लोगों से, कि मैं लोगों से कितना डरती हूं। ये जुमला कितनी दफा हम बोलते हैं, लोग क्या कहेंगे, लोगों का खौफ, लोग लोग। इसमें भी एक दर्स हुआ, मुझे नाम नहीं याद आ रहा, अगर आया तो आपको बाद में बता दूंगी, कि लोगों का खौफ। और मैंने जितना भी असेस किया ना, यकीन कीजिए, एक तो वो लोग हैं जो अभी इस किताब से जुड़े ही नहीं, जिनकी जिंदगी में अभी ये रोशन चिराग आया ही नहीं, उनको तो एक साइड पे कर दे, उनके लिए तो हम दुआ करेंगे कि अल्लाह हमें जरिया बना उनके तक हिदायत पहुंचाने का, हमें उनके लिए एक टार्च और एक लाइट बना दे कि हम अब उनकी जिंदगी में रोशनियां करें। लेकिन मैं तो बात करती हूँ जिनके पास पूरे पूरे चिराग हैं किताब के, जहां जहां नाफरमानी है ना, पीछे लोगों का खौफ है, लोगों की बात, पीयर प्रेशर, खानदान, बिरादरी, लोग क्या कहेंगे। बस दफा मैंने देखे दिल से खुद कुड़ रहे होते हैं, लेकिन वो नहीं कह सकते, नहीं आपको क्या मसला है, नहीं फिर ससुराल वाले नाराज हो जाएंगे। आप सोचिए, आप अपनी बेटी की सास का खौफ रख के उसको हर वो चीज देना चाहते हैं जिससे वो खुश हो जाती है। जो रस्म रिवाज के तौक हमने गर्दनों में डाले हुए, कभी सोच के तो देखें, आप 5 तोले के कंगन भी उसको दे देंगे ना, तो वो फिर भी किसी बात पे कह देगी कि ये अंदर से खाली है और बाहर से और बड़े बहुत हैं और पुराना डिजाइन दे दिया, और कुछ नहीं कहेंगे, इस बुढ़ापे में इतने भारी दे दिए ताकि मेरे बाजू में दर्द हो, ये देखो मेरे गले में इतना भारी सेट डाल दिया तुम्हारी माँ ने ताकि मैं तेरे आगे झुकी रहूं। लोग नहीं खुश होंगे, लोग कभी खुश नहीं होते, लेकिन लोगों का खौफ हमें अल्लाह से बेनियाज कर दे। उस वक्त इस बात को समझना है कि मैं किसको बड़ा बनाए हुई हूं। और दामाद का लफ्ज आपने बोला, तो दामाद तो वाकई लोगों के लिए बहुत ही खौफनाक चीज होता है, अल्लाह से उतना डरे ना डरे जितना दामाद से डरते हैं। और मजलूम कौन है? बेटी का बाप। चलो दब जाओ तुम बेटी के बाप हो ना। हालांकि अल्लाह के नबी ने क्या कहा कि जो तुम्हें अपनी बेटी या बहन रिश्ते में दे दे, उसके सामने ऐसे रहो जैसे किसी सदका देने वाले के सामने रहते हैं, यदि झुके हुए, दबे हुए, थैंकफुल, आजिज। कोई अपने दिल का टुकड़ा निकाल के आपको दे रहा है, कोई आपको अपना गुर्दा दे रहे, खुदा ना खास्ता में जरूरत पड़ी और उसने अपना गुर्दा में बेच ही क्यों ना दिया, डोनेट कर दिया, सारी जिंदगी उसके आगे हम नहीं उठेंगे, कहेंगे इसने मुझे गुर्दा दिया था। तो जब अपने पेट का कलेजे का टुकड़ा दे देता है, उनके आगे हम आंखें बड़ी करते हैं। ये सब कब होता है? जब अल्लाह की कदर नहीं होती। ला इकराह फिद्दीन कद तबय्यन रुश्द मिन अल-गय, फमन युमिन बिल्लाहि व यकफुर बित्तागूत फकद इस्तमसका बिल-उरवतिल वुस्का। असल जो कहानी है ना, वो ये है कि हमारी तौहीद में ही कमी है। मा कदरुल्लाह हक्का कदरी, अल्लाह को नहीं पहचाने तो उसकी किताब को क्या पहचाने। देखिए किसकी किताबें पढ़ते हैं जिनसे इंप्रेस होते हैं, हम कहते हैं फलां बहुत बड़ा अदीब है, शेक्सपियर फलां 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 फलां, बस उनकी किताबें पढ़ेंगे। जिस दिन दिल में अल्लाह की बड़ाई आएगी ना पूरी, वो नहीं जो सुनी हुई है बचपन से, अल्लाह अकबर अल्लाह अकबर अल्लाह अकबर अल्लाह अकबर, और दिल में अंदेशे कह रहे होते हैं हस्बी अल्लाह, और दिल हौल रहा होता है पता नहीं आगे क्या होना है, अल्लाह को दे के भी नहीं देते। सच्ची जो बात है, मैं अक्सर सोचती हूँ कि जब हम ये कहते हैं ना कि मेरा मामला अल्लाह के सुपुर्द है, फिर आप क्यों परेशान है? भाई एक बच्चा है माँ का, वो बाहर जा रहा है, माँ उसको कहती है अच्छा जा अल्लाह के हवाले, आयतुल कुर्सी पढ़ लेना, दुआ पढ़ लेना, आप जाने दीजिए, फिर आप खोल रही, अब क्या एक्सीडेंट ना हो जाए, ये ना हो जाए, आपने अल्लाह को नहीं दिया, आपने खुद भी पकड़ा हुआ है। खौफ जद है आप अपने बच्चों के लिए। उम्मे मूसा ने अपने बच्चे को समंदर में डाल दिया, अच्छा अल्लाह जा फिर जो तूने कहा। हम बच्चे को थोड़ी देर बेबी सिटिंग में कहीं भेज दें कहीं जाने के लिए, तो हमारा दिल उसमें पड़ा रहता है, हम क्या अल्लाह की बातों को जानेंगे। तो दिल को खाली करना है तो उसके लिए इस किताब को जगह देनी पड़ेगी, जो किताब हकीकत में बड़ी कीमती किताब है। हम पता नहीं इससे कांपते कि नहीं कांपते, लेकिन ईमान वाले कांपते थे। ایسے ایسے لوگ ہیں آج کے دور میں بھی کہ جب وہ تلاوت کرتے ہیں تو واقعی ان کی آواز کے ساتھ ایسے لگتا ہے کہ سارا ماحول رو رہا ہے. اور وہ آپ کو ہوتا ہے کہ صرف جہنم کی آیتوں پہ نہیں روتے ہیں، وہ جنت کی آیتوں پہ بھی روتے ہیں، کیونکہ ان کو غم ہے کہ ہم جنت سے نکلتے ہوئے جہنم میں نہ پہنچے، ہم کہاں چل پڑے. تو اگر جنت کا راستہ چاہیے نا تو اس کا روڈ میپ جو ہے وہ قرآن ہے. آپ کسی بھی جگہ آپ دیکھیے جانا چاہتے ہیں تو آپ نے شاید آج اس سسٹر کے گھر میں آنے کے لیے بھی میپ نکالا ہوگا، گوگل میں ڈالتے ہیں، اپنے نیویگیشنز میں ڈالتے ہیں، اپنی USB میں ڈالتے ہیں، کہاں کہاں ڈالتے ہیں، وہ راستے ہیں نا. تو یہ قرآن ہمیں جنت کے راستے بتاتا ہے. کسی شہر میں جائیں پہلے چیک کرتے ہیں کتنا ہے، کیسا ہے، ویدر کیا ہے، وہاں کی کرنسی کیا ہے، وہاں کوئی ہوٹل ہے کہ نہیں. کیا جنت میں جانے کے لیے اس کے راستے نہیں معلوم کرنے، شارٹیسٹ وے کون سا، رش والا کون سا. آج تو 70 قسم کی مصیبتیں ہمارے ہاتھوں میں آ گئی، ذرا چیک کر لیں شارٹیسٹ کون سا ہے، فاسٹیسٹ کون سا ہے، اس وقت کہاں رش ہے. انہی کھیل کھلونوں میں ڈرائیور بیٹھے ہوتے ہیں اور کر رہے ہیں. میں سوچتی ہوں کتنا ڈسٹریکشن میں، ہو سکتا ہے گڑبڑ نہ کرے. آپ سیدھا جا رہے ہیں، وہ آپ کی جو نیویگیشن والی آنٹی ہیں وہ آپ کو کہتی رہتی ہیں کیپ لیفٹ کیپ لیفٹ کیپ لیفٹ، بولتی جاتی ہیں. میں جب بھی نیویگیٹر کو دیکھتی ہوں تو میں سوچتی ہوں کہ یہ قرآن کیا ہے، یہ بھی میرا نیویگیٹر ہے، یہ بھی مجھے کہتا ہے کیپ لیفٹ کیپ رائٹ کیپ رائٹ، ٹیک آ ٹرن پلیز، ٹرن کیا، توبہ، توبو الی اللہ جمیعا. یہ آپ کو راستہ دکھاتا ہے دنیا کا، کتاب کیا ہے، یہ سبیل الجنہ ہے، یہ روڈ ٹو جنہ ہے. اور ایک غلط فہمی ضرور دور کر کے جائیے گا آج، یہ جو اصحاب النار اور اصحاب الجنہ کی بات چل رہی ہے نا، تو بعض لوگ پتہ کیا سوچتے ہیں اپنے امیجینیشن میں. میں آپ سے پوچھتی ہوں اور پھر آپ لوگ اس کو اس سے اتفاق کریں یا اختلاف کریں، آپ کو پوری چوائس ہے. آپ دیکھیے کہ بعض صفحہ ذہن میں کیا آتا ہے کہ چونکہ ہم مسلمان ہیں اور نبی صلی اللہ علیہ وسلم کی امتی بھی ہیں اور کافی ساری نیکیاں بھی کرتے ہیں، کیا فرق پڑتا ہے اگر تھوڑی سی تھوڑے سے گناہ بھی کر دیے نا، لیکن پھر بھی ہم دیکھیے گا جنت میں پہنچ جائیں گے. میرے ذہن میں ایسے آتا ہے کہ جیسے کوئی ایک پارکنگ لاٹ میں گھس رہا ہے، آپ یہاں روڈ میں، ایک پارکنگ لاٹ ادھر ہے اور ایک ادھر ہے. آپ روڈ پہ کھڑے ہو کے سوچتے ہیں کدھر جاؤں، رائٹ پہ جاؤں کہ لیفٹ پہ جاؤں، چوائس پوری. آپ ادھر نہیں جائیں ادھر بھی جا سکتے ہیں، اٹس پاسبل، ادھر نہیں جائیں گھوم کے ادھر آ جائیں، اٹس پاسبل. تو جنت اور جہنم دو سیم وے پہ پارکنگ لاٹس نہیں ہیں، ایک اوپر ہے ایک نیچے ہے. جنت اوپر ہے اور جہنم نیچے ہے. شروع میں جب نے مثال لی تھی نا اس پہ آ جائیے کہ جب آپ جنت میں جانا چاہتے ہیں نا تو پھر آپ کو اوپر جانا پڑتا ہے، ہارڈ شپ آئیں گی. پہاڑی علاقوں میں سفر کرنا آسان نہیں ہے، فور ویلز گاڑیاں لینی پڑتی ہیں، ڈرائیور کو بہت فوکس ہونا پڑتا ہے، بہت اس کی آئی سائٹ تیز ہو. یوں گھومتی ہے اوپر روڈ، بعض دفعہ اس طرح سائڈ پہ کھائیاں ہوتی ہیں کہ انسان کو ذرا سی کوتاہی نیچے پھینک سکتی ہے. اوپر جائیں گے بہت اسٹرگل کرنی پڑے گی. قرآن پاک میں سورۃ الاعراف میں آتا ہے، اللہ تعالیٰ کہتے ہیں کہ گویا کہ یصعد الی السماء، ایسے انسان کو لگتا ہے جیسے وہ اوپر چڑھا ہے، جیسے سینہ گھٹ رہا ہے. تو جنت میں جانے کے لیے اسٹرگل کرنی پڑتی ہے، محنت چھوڑنا پڑتا ہے کچھ چیزوں کو، اس میں کوئی شک نہیں ہے، لیکن اس کے بدلے میں ملتا بہت کچھ ہے. اور اگر آپ جہنم میں جانا چاہتے ہیں تو وہی میڈل پہ دیکھیے، نیچے جائیں، بس ایک کام کر دیں، بریک سے پاؤں اٹھا لیں، سیدھے جہنم میں، ہاویہ فامہ ہاویہ نار حامیہ. ہاویہ ان لوگوں کا مقام ہوگا جو ساری زندگی ہوا پہ رہے، خواہشات میں لگے رہے. تو یہ اچانک نہیں ہو جائے گا کہ آپ نے ٹرن ادھر کا لے کے ادھر لے لیا، یہ ساری زندگی کا سفر ہے. کیسے؟ ابھی آپ کو ایک پکچر کے ساتھ دکھاتے ہیں. سورۃ الفاتحہ ہم سب کو ایک دعوت دیتی ہے، اور وہ کیا کہ تم دن میں 17 بار اللہ تعالیٰ سے ایک دعا مانگو، اور وہ کیا ہے، اہدنا الصراط المستقیم، اے اللہ ہمیں سیدھا راستہ دکھا. آپ سورۃ اعراف کی آیتیں ریڈی رکھیں، اعراف کی سورۃ فاتحہ میں ایک دعا کرتے ہیں نا کہ اہدنا الصراط المستقیم، کہ اللہ ہمیں سیدھا راستہ دکھا. کیوں مانگتے ہیں بھائی؟ مانگ لیا اب پھر مانگ رہے ہو؟ صبح کہہ دیا اللہ مجھے سیدھا راستہ دکھا، جمع بٹھا کر لیا، ظہر میں پھر کہہ رہے اللہ مجھے سیدھا راستہ دکھا، یہ کیا بات ہوئی؟ دن میں 5 بار آپ کسی سے کہیں کر لو، وہ کہے گا اچھا بھائی اللہ کی بندی مان گیا، آپ بولو آگے. اگلا دن پھر صبح اٹھ کے آپ کہہ دیں اہدنا الصراط، اہدنا الصراط المستقیم. سمجھ نہیں آتی کہ بھائی اللہ سیدھا راستہ دکھا तो क्या है रास्ता, किधर है, दिखा दो, दिखा दिया। ये बार बार क्यों मांगते हैं? इसलिए कि जन्नत का रास्ता बार बार हमसे लॉस्ट हो जाता है। आप जब भी रास्तों की बात करते हैं ना सिराते मुस्तकीम की, तो क्या सोचते हैं? जन्नत का रास्ता सीधा, सिराते मुस्तकीम क्या जहन में आता है? सीधा, स्ट्रेट पाथ। इंग्लिश में ला स्ट्रेट ने और ही हमारा जहन सीधा कर दिया, पतला लंबा जा रहा है। और फिर हम कहते हैं बस चढ़ गए। अब आप इसको जहन में लाइए और आपको सूरत अल आराफ की चंद आयात सुना के ये हमारे इस आज की नशीस का आखिरी टॉपिक है। फिर इसके बाद कंक्लूजन होगा, तिलावत सुनते हैं, फिर इंशाल्लाह आपके साथ एक डायग्राम डिस्कस करेंगे। अब देखिए कि ये आयतें हैं सूरत अल अराफ की आयत नंबर 145 और 147। थोड़ा सा आपके साथ शेयर करूंगी। वकतना लहु फिल अलवाहि मिन कुल्ली शैइन मौइज़तन व तफ़सीलन लिकुल्ली शैइन। ये है पहला स्टॉप। और हमने तौरात की तख्तियों में इनके लिए हर किस्म की नसीहत और हर चीज की तफसील लिख दी। हजरत मूसा अलैहिस्सलाम की कौम को भी एक कुरान दिया गया था, उसका नाम तौरात था। जिस तरह इस कुरान में हमारे लिए हिदायत, रहमत, नूर, रोशनी, अच्छे बुरे का फ़र्क है, इस तरह उनके लिए भी था। और हर नबी के ज़रिए जो भी किताब कौमों को दी गई वो मौइज़त भी होती थी, वास्ता दिलों को नरम करने वाली बातें होती थी, और तफसील लिकुल्ली शैइन यानी ज़िंदगी गुजारने का तरीका, बारीक बारीक बातें, बड़ी छोटी बातें जो उसमें दी जाती थी, ये सब कुछ दे के कहा गया फहुज़्हा बिकुव्वा, इसको पकड़ लो मजबूती के साथ, जोर से पकड़े रहो। क्या मतलब? इसको जोर से पकड़ो इस कुरान को, और गिर जाए हाथ से तो इसके वजन काटा दो, जो हमारे कल्चर में कभी मारूफ था। अब तो लोगों ने चॉइस बदल ली, क्योंकि नुकसान बहुत होगा। पहले एक कुरान का वजन को एक किलो आधा किलो तो होता ही था, किलो आटा दे दो, अब एक इतनी सी चिप में 5 कुरान है, अब क्या आप एक छटांक वजन देंगे? हाँ, ये एक बात है सिर्फ कहने की। क्या होता है फहुज़्हा बिकुव्वा? कोई आप में से शेयर करे फिर मैं आपकी मदद करूंगी इंशाल्लाह। फहुज़्हा बिकुव्वतिन, इसको कुव्वत के साथ लो। ये क्या होता है, आप लोग शेयर करें। जी, मैंने तो एक मिसकंसेप्शन का इजाला किया। आप क्या समझते हैं कि अल्लाह की किताब यानी आज के दौर में कुरान को मजबूती से पकड़ने का क्या मतलब है? ठीक है, शाबाश। एक मतलब है इसका कि इसके अहकाम पे अमल करना। जी, आप फर्क
अमल
यानी हुक्म पे अमल करो, मना से रुक जाओ, हुक्म पे अमल करो। जी, इधर से आप स्टूडेंट्स की शामत ज्यादा आती है जी, और जिनका मुझे नाम पता हो उनकी तो सख्ती आ जाती है, क्योंकि मैं फिर उन्हीं के नाम लेती हूँ। जी बिल्कुल, यानी कुरान को थामना इस तरह से कि ये अमल की किताब बन जाए। अतीक, आप क्या कहती हैं? आप बचेंगी नहीं जी, आप क्या समझती हैं फहुज़्हा बिकुव्वा? बिल्कुल सही कहा आपने, यानी कि बार बार पढ़ो। पहले क्या था, हर हाल में पकड़ो, अमर करो, अमर पे हुक्म पे अमल करो, नहीं पे रुको, फिर बार बार पकड़ो, सारी जिंदगी पकड़ो। और कोई पॉइंट्स जी पीछे से आप प्लीज? बिल्कुल, यानी अपनी इस्तेआत के मुताबिक हर हाल में इससे ताल्लुक कायम रखो। पीछे और कोई हाथ है? जी आप प्लीज। शाबाश। देखिए, आप सब ने बातें जो कही ना, उसमें से सबसे करीब तरीन बात यह فَحُزْهَا بِقُوَّةِ، قوة سے کس چیز کو پکڑتے ہیں؟ جس میں ریزسٹنس ہو. اصل یہاں یہ بات ہے کہ اس کتاب کو ہلکے ہلکے نہ لو، کہ ذرا سی زندگی میں مشکل آئی، اونچ نیچ آئی، خوشی آئی، غم آئے تو اس کو چھوڑ دو. یقین کرے بعض لوگ یوں پکڑتے ہیں اس کتاب کو ٹیشو پیپر کی طرح، یوں دو ٹپ سے بڑی نزاکت سے، ہوتا کہ ذرا سی مخالفت کی آندھی آتی ہے یہ کتاب گر جاتی ہے. کوئی ایک مہمان آ گیا، گر گئی، خوشی آئی گر گئی، غم آیا گر گئی، چھٹیاں آئیں گر گئیں، پاکستان چلے آئے گر گئی، بچے کی شادی ہو گئی گر گئی، کوئی مر گیا گر گئی. میں تو دن رات یہ چیزیں دیکھتی ہوں، ہمارا چونکہ گلوبلی یہ تعلق ہے. اتنے اچھے اسٹوڈنٹس، اتنے اچھے اسٹوڈنٹس ہوتے ہیں، ایک دم ان کی رپورٹ آنی رک گئی اور چیک کیا تو پتا چلا جی پاکستان گئے تھے ایک مہینے کی چھٹی دے کے. اب کیا ہوا ہے، آ تو گیا ہے لیکن ابھی وہ جیٹ لاک میں، جیٹ لاک اتر گیا. اب کیا ہوا ہے، نہیں وہ ہمارے تو دوست بارے مس ہو گئے، اگلا کورس جب شروع ہوگا تو بتائیے. انا للہ و انا الیہ راجعون. اس کو آئیے ذرا ایک پریزنٹیشن سے دیکھتے ہیں. یقین کریں کانپنے والی بات ہے، کیونکہ اس آیت میں آگے جو بات ہے، آیت پڑھ لوں پھر کرتے ہیں، کہ قوت سے پکڑنا اور یہ صراط مستقیم کا کیا گہرا تعلق ہے، کہ اللہ تعالیٰ چاہتے ہیں اس کو ہمیشہ پکڑو. آپ دیکھیں جیسے ہمارا دل دھڑکتا ہے نا ہر حالات میں، کبھی جسم میں دل نے چھٹی کی، ہم کیسے چھٹی کر سکتے ہیں؟ کبھی ہمارے معدے نے چھٹی کی. اللہ کہتے ہیں اس کتاب کو سب جگہ ساتھ لے کے جاؤ، تم کہیں بھی جاؤ یہ کتاب نہ تمہارے ہاتھوں سے چھٹے، یہ کتاب نہ چھٹے تم سے. یقین کرے جب آپ اس فیلڈ میں اور زیادہ آگے آتے ہیں، مجھے نہیں پتا آپ کہاں ہیں، ہر ایک کو اپنا خود پتا ہے. میں اپنی پچھلی زندگی میں غور سے دیکھتی ہوں، تھوڑا سا ریلیکس کرنے کے لیے آپ کو ساتھ ساتھ کچھ باتیں بھی سناتی جاؤں. ہم نے ایک کورس کیا تھا آر کے بی، رب کا پیغام میرے نام، آج سے شاید 5-6 سال پہلے ہوا تھا، مجھے اب تو ڈیٹس بھی نہیں یاد رہتی. جب میں نے وہ کورس شروع کروایا، ابھی ہم پہلے ہی پارے کے تھوڑے سے ہی چلے تھے، کہ مجھے ایجپٹ جانا پڑا اور پڑھنے کے لیے گئے، وہاں رہنا تھا کچھ دیر. تو اب میرے لیے ایک چیلنج تھا کیا، اور اس وقت یہ کوئی تصور نہیں تھا، ویب سائٹ بھی کوئی اتنی ایڈوانس نہیں تھی، نہ کوئی ہمارے پاس کوئی ایسے ایڈمنز تھے آپ جیسے جو اب ماشاء اللہ 24 گھنٹے کلاسز کو ریپلے کرتے ہیں. خود ہی کرنا تھا جو کرنا تھا، نہیں ہے تو ریکارڈ بھی شاید کرتے تھے، کیا ہوتا تھا اللہ کو پتا ہے. یقین کریں کہ جتنے دن ایجپٹ رہی، وہاں جا کے سب سے پہلا غم یہ تھا کہ انٹرنیٹ ڈھونڈنا ہے، کہ جب میری یہاں امریکہ کی کلاس کا ٹائم ہوگا تو میں نے وہاں سے لائیو لینی ہے. اور وہاں سیٹ اتنے اچھے سسٹم نہیں تھے، ایون جو گھر بھی لیا اس کا نیٹ بھی اچھا نہیں تھا. ساری کوششوں کے بعد یقین کیجئے کہ جو بات ہوئی وہ کیا تھی، کہ ایک انٹرنیٹ کیفے سے بات کی پہلے سے، اور ایجپٹ میں اس وقت رات کے 2 بجتے تھے جس وقت امریکہ کی یہ کلاس ہو رہی ہوتی تھی. ہم نے اس سے بات کی، وہ 12-1 بجے ویسے ہی بند کرتا تھا، اس کو کچھ پیسے دیے، بات کی کہ ہم روز رات کو جب تم بند کرنے لگو ہم آ جائیں، تم چلے جاؤ باہر سے لاک کر دو. میں اور میرے ہسبینڈ ہم وہاں بیٹھ کے پھر میں کلاس کرتی تھی، یہ بیٹھے رہتے تھے وہ، اور وہ 1.5-2.5 گھنٹے کی جو کلاس ہوتی تھی وہ کر کے واپس آتے تھے. پھر اس کے بعد میں جو بات کہنے لگی ہوں وہ کیا ہے، کہ میں نے آر کے پی کے دوران میں نے ایک دفعہ کاؤنٹ بھی کیا تھا ان اسٹوڈنٹ کے ساتھ، کہ جس سے وہ کورس ہمارا پورا ہوا تھا اس کی، بلکہ جو تکمیل کی آڈیوز میں یہ ساری باتیں ہوں گی، ایسی اپنی میموری کو چیک کر رہی تھی کہ کیونکہ وہ کورس لمبا بہت چلا تھا، شاید 4 سال میں ہماری وہ تفسیر پوری ہوئی تھی، بہت ڈیٹیل میں تھی، کہ اس میں میں نے کتنے ملکوں میں مختلف جگہ پہ گئی رہی کیا، لیکن کتاب نہیں چھوٹی. الحمدللہ جہاں گئے کتاب ساتھ ہے. ہماری کتاب یہ ہے، ہمارے لیے کوئی ہاتھ میں کپڑوں کا جوڑا ہے نہیں ہے، یہ لیپ ٹاپ لازمی ہے، اس کو ہاتھ میں پکڑنا، اس کو دینا بھی کسی کو نہیں. اسی طرح بھی اس وقت جو سبل اسلام سبیل الجنہ چل رہا ہے کورس، اس کے اندر میری کئی شہروں میں تھی. ابھی 2-3 دن پہلے ایک اور میں نے ایکسپیرئنس کیا جو میرے ہی دل میں تھا، تو آپ سے شیئر کرتی ہوں. کہ ہم لوگ یہاں اٹلانٹا آئے تو پروگرام ان لوگوں نے کچھ بنایا ہوا تھا کہ یہاں سے تھوڑی دور جائیں گے گھومنے کے لیے، گئے اللہ کی کائنات کو دیکھنا ہے. میں یہ سوچ رہی تھی راستے میں، ٹھیک سے کہوں ٹھیک، کوئی بندہ نہیں وہاں پاکستانی کے بیٹھ کے اس کو دو باتیں ہم درس کی کر لیں، حجت بن جائے کہ زمین کے ان ٹکڑوں پہ بھی اللہ ہی کے لیے گئے، حالانکہ میری نظر میں یہ بھی عبادت ہے. تو کہنے کی نہیں وہاں تو کوئی ہوگا نہیں، وہاں تو لوگ نہیں ہوتے، ہلس تھے کوئی، ماؤنٹینس تھے. اب مجھے ہضم نہیں ہو رہا تھا کہ کیا کرے تھی، کہنے کی کوئی بات نہیں سہزا، ہم لوگ ریکارڈنگ کر لیں گے. میں وہ سپارہ لے کے آئی ہوں، اس کا ایک حصہ رہتا ہے ریکارڈنگ کچھ مسنگ ہے، تو ایسا کریں گے ہم وہاں پہاڑ پہ بیٹھ کے آپ بولیے گا میں ریکارڈ کر لیں گے تو ہم یہ کریں گے. میں نے کہا چلے یہ بھی اچھا آئیڈیا. یہ گوارا ہی نہیں ہوتا کہ زمین کے کسی ٹکڑے سے گزریں اور وہاں اللہ کے کلام کی کوئی گواہیاں نہ ہوں. और मैं वैसे ही इनके आज की बात जो मेरे ऑनलाइन साथी हैं वो समझेंगे, आपको नहीं मेरी शायद ये बातें समझ आए, लेकिन ऑनलाइन वाले समझेंगे कि आजकल हर क्लास माशाल्लाह डिफरेंट क्लासेस चल रही हैं। इस वक्त भी इसमें भले 7 डिफरेंट कोर्सेज हैं जो हमारे ऑनलाइन पे डिफरेंट डेज डिफरेंट टाइमिंग्स में चल रहे हैं, कि वंस अ वीक और ट्वाइस अ वीक। बाद में आप चाहेंगे तो हम थोड़ी सी इन्फॉर्मेशन दे देंगे आपको, लेकिन उसमें मैं ऐसी थोड़ी सी एक मोहब्बत के लिए बातचीत, कोई सवाल जवाब है थोड़ा वक्त देती हूँ। कई दफा स्किप हो जाता है, जैसे आज इस वक्त मुझे याद भी नहीं कि मैंने कहीं और देना, बीच में माइक मुझे दूसरे रूम से मैसेज आ रहे थे तो मैं परेशान थी कि आवाज़ तो आ रही है सब है, बाद में याद आया कि इस वक्त RKPW क्लास चल रही है। तो सिस्टर नसरीन बार बार मुझे कह रही है उस्तादा प्लीज टेक माइक, उस्तादा प्लीज टेक माइक। तो मैं परेशान हूँ कि माइक तो मेरे हाथ में है इस वक्त भी, तो वो आप भी देख रहे हैं इधर, लेकिन वो इस वक्त दूसरे रूम में क्लास हो रही है। आखिर पे मेरा दिमाग चला कि अल्लाह अकबर, ये तो अपनी क्लास में बुला रहे हैं। फिर मैंने उनको लिखा कि आई एम इन अदर रूम, प्लीज आना है तो इधर आ जाओ, मुझे नहीं तंग करो, चलता है, छोड़ दिया उनको आज। लेकिन उस दिन जब माउंटेन्स में थे, मैंने उस दिन मेरी 4 क्लासेस थी जिसमें मुझे माइक लेना था और मैंने चारों ली, इस शौर के साथ कि जमीन के इस टुकड़े से कयामत के दिन गवाही आएगी कि इधर अल्लाह का नाम आया था इस कमरे में। पता नहीं कभी किसी ने कोई दीन की बात की भी है कि नहीं, मेरी वजह से इधर अल्लाह के कलाम की आवाज आ जाए। फखुस खा भी कौवा, कुव्वत से लीजिए, क्या बड़ी बात है। शादी हॉल में बैठे हैं, क्लास का वक्त हो गया, सॉरी आई विल कम। और मैंने अपने ट्रिप्स में ऐसे ऐसे डेडिकेटेड स्टूडेंट्स देखे हैं कि मैं अब और ज्यादा यकीन करें कि इस चीज पे मोर अपने आप को शुक्र गुजार भी महसूस करती हूँ कि अल्लाह तूने इतने डेडिकेटेड स्टूडेंट्स दिए हैं हमें, जो जाते हैं कहीं जाते हैं पूरी इंस्ट्रक्शंस लेके जाते हैं। हमने नॉर्वे में अपना रूल बनाया हुआ है, कोई स्टूडेंट जाए, देखिए जाएंगे, ये नहीं हो सकता कि अब हम कुरान के लिए कोई एक नई जिंदगी लें, ना हम पाकिस्तान जाए, ना हज पे जाए, ना उम्रे पे जाए, ना मेहमान आए, ना बच्चे आए, इम्पॉसिबल है। मैं अपने ऊपर ले लूं, मैं कहती हूँ आप लोगों के तो कोर्स साल का 1.5 का खत्म हो जाता है, तो मेरा तो ये जिंदगी भर का कोर्स है। अब मैं यहाँ आई हूँ तो क्या नॉर्वे में क्लास नहीं हो रही? हो रही, इस वक्त तो खत्म हो गई होगी अब सुबह में, जो वहां सिचुएशन इजिप्ट की बताई, आजकल वो अमेरिका में जब से मैं आई हूँ पिछले 1 महीने से, ये मेरी अब इस वक्त वो अपोजिट हो गई है। अब इस वक्त जब यहाँ रात के 2 बजते हैं ह्यूस्टन में, यहाँ 3 बजे, तो हमारी नॉर्वे की क्लास शुरू हो जाती है। अब मुझे आता है कि मैं तो इधर दर्स दे रही हूँ, पीछे वो स्टूडेंट है, उनको पूरा दिया हुआ है, वो माशाल्लाह वही रिकॉर्डिंग्स के साथ चलता है, लेकिन जहाँ जहाँ मेरी जरूरत है वो मैं उनके साथ इन टच रहती हूँ। मैं